नमस्कार, कार्यक्रम ज्ञान विज्ञानबाट नवीनतम ज्ञान विज्ञान र प्रविधि खोज अनुसन्धान र आविष्कार लगायतका फरक फरक विषय लिएर हामी साप्ताहिक रूपमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत उपस्थित हुने गर्दछौ। ज्ञान विज्ञानमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। यो कार्यक्रम मीडियम वेभका विभिन्न फ्रिक्वेन्सीहरू र एफएम 98.100 र 103 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। अनलाइन मार्फत www.onlineradionepal.gov.np का साथै www.radionepal.gov.np मा कार्यक्रम ज्ञान विज्ञान सुन्न सक्नुहुन्छ। आजको ज्ञान विज्ञान कार्यक्रममा रूकुम पश्चिमको 8-20 कोट नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तर पढ़ाईमा क्षमतावान विद्यार्थीलाई उच्च शिक्षा पढ़नको लागि लगानीको व्यवस्थापन गर्दै गरेको सवालमा गरिएको टेलिफोन वार्ता र जलवायु सम्बन्धी नियमित सामग्री लिएर उपस्थित भएका छौं। रूकुम पश्चिम जिल्ला कतिपय कोणबाट अहिले पनि पिछड़िएको स्थानभित्र पर्छ, त्यसैले त्यहाँको समाजमा शिक्षाको ज्योति फैलाउन स्थानीय सरकारले युवा विद्यार्थीहरूको शैक्षिक लगानीमा विशेष ध्यान दिने गरेको पाइन्छ। आजको ज्ञान विज्ञान कार्यक्रममा आफ्नो समुदायका पढ़ाईमा अब्बल तर उच्च शिक्षा अध्ययन गर्न आर्थिक रूपमा सक्षम नभएका विद्यार्थीको पढ़ने रूचि र क्षमता अनुसार पढ़ाईमा लगानी गर्ने गरेको सवाल जोड्दै त्यहाँको 8-20 कोट नगरपालिकाका मेयर गोर्खबहादुर केसीसँग गरिएको टेलिफोन संवाद अब सुन्न सक्नुहुन्छ।
हजुर मेयर साहब, अब रूकुम पश्चिमको 8-20 कोट नगरपालिकाले पैसाको अभाव हुने तर पढ़ाईमा राम्रो भएका विद्यार्थीलाई पैसा लगानी गरेर चाहेको विषय पढ़ने व्यवस्था गर्दै आएको छ। अब यो अवधारणा कहिलेदेखि लागू गर्नुभयो? आजसम्म के के विषयमा कति विद्यार्थीले पढ़ाई सक्नुभयो, कति पढ्दैछन्, के छ बताइदिनुहोस् न।
खास गरिकन हामीले हाम्रो नगरपालिकामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौं र शिक्षा क्षेत्रमा गरिने विभिन्न कामहरू मध्येको चाहिँ मेहनती इमान्दार ध्यानदार विद्यार्थीहरू जसलाई चाहिँ आर्थिक कठिनाइ छ उहाँहरूलाई चाहिँ उच्च शिक्षा हासिलको लागि खास गरिकन प्राविधिक धारतिरको चाहिँ उच्च शिक्षा प्राप्त गर्नको लागि हामीले आर्थिक सहयोग गर्ने गरेका छौँ र यस अन्तर्गत अहिले चाहिँ दुईजना पाइलटहरू, एकजना चाहिँ उहाँहरू चाहिँ अब जब जोइन गर्ने जागिर खाने तर्खरमा हुनुहुन्छ, त्यसको साथै अरू एकजना बहिनी चाहिँ डक्टर पढिराख्नु भएको छ र अरू 20 जना चाहिँ अरू केटाकेटीहरू स्टाफ नर्स, एसए, मेकानिकल इन्जिनियर लगायतका चाहिँ प्राविधिक विषयहरू पढिराख्नु भएको छ र यो चाहिँ हाम्रो प्रत्येक वर्ष चाहिँ हामीले यो कार्यक्रमको लागि चाहिँ बजेट व्यवस्था गर्ने गरेका छौँ।
हजुर, अब जस्तो यहाँले भन्नुभयो 2 जनाले पाइलट कोर्स पढाइ सम्पन्न गरिसक्नु भयो, यो कुन मुलुकमा गएर पढ्नु भएको उहाँहरूले यो पनि भनिदिनुहोस् न।
उहाँहरूले चाहिँ फिलिपिन्स गएर पढ्नुभयो।
हजुर, डाक्टर पढ्ने चाहिँ कता पढ्दै हुनुहुन्छ?
कोलपुर मेडिकल कलेजमा अहिले पढिराख्नु भएको छ।
8-20 कोट नगरपालिकाले जुन यो नयाँ सोचका साथ युवाको अध्ययनमा लगानी गर्दै आएको छ, यो कुन शर्त र सम्झौता सहित गरिराखेको छ त?
हामीले चाहिँ अलि ठुलो लगानी हुने खास गरी डाक्टर, इन्जिनियर या पाइलट यस्तो विषयहरूमा चाहिँ हामीले सहुलियत कर्जा चाहिँ व्यवस्था गर्छौँ, हामीले एउटा फन्डिङ गर्छौँ त्यहाँ कुनै सहकारीमा या कुनै ब्याङ्कमा र ब्याङ्कको थ्रु उहाँहरूका जोस् अब वित्तीय संस्था मार्फत चाहिँ उहाँहरूका चाहिँ पैसा जान्छ र उहाँहरूले चाहिँ जब जोइन गरेपछि कर्मश जागिर खान थालेपछि कर्मश त्यसलाई रिटर्न गर्नुहुन्छ, त्यो एउटा छात्रवृत्ति कोर्स जस्तोमा चाहिँ त्यो रिटर्न हुन्छ र त्यो रिटर्न भइसकेपछि फेरि अरू थप विद्यार्थीहरूको लागि त्यो फेरि प्रभाव हुन्छ र बाँकी चाहिँ अब ससना जस्तो अन्य विषयहरू यो चाहिँ स्टाफ नर्स आदि जस्ता चाहिँ 3 वर्ष डिप्लोमा टाइपका कोर्सहरूमा चाहिँ अब हामीले कलेजको फी चाहिँ कसैलाई 50% कसैलाई 60% उहाँहरूको आर्थिक अवस्था आदि इत्यादि हेरेर चाहिँ अनुदानको रूपमा दिने गरेका छौँ।
हजुर, अब अलिकति यसरी छनौटमा परेका र नगरपालिकाले लगानी गर्ने गरेको प्रसङ्ग र विद्यार्थीको अवस्था स्तरका कुरा पनि अलिकति जानकारीमा ल्याइदिनु। छनौटमा परेका विद्यार्थीको पछिल्लो पढ़ाईको अवस्था प्रगति कस्तो रहने गरेको छ, अझ राम्रो वा सामान्य के पाउनुभयो यहाँहरूले?
अब खास गरिकन पढ्ने एकदम तीव्र इच्छा भएका, पढ्ने चाहिँ तपाईँको क्षमता पनि राख्ने त्यस्ता खालका विद्यार्थीहरू जसलाई चाहिँ आर्थिक अभाव छ ती विद्यार्थीहरूलाई हामीले चाहिँ डोनेसन गर्ने या चाहिँ सहुलियत कर्जा उपलब्ध गराउने भएको हुनाले ती विद्यार्थीहरूले चाहिँ मतलब अवसरबाट वञ्चित हुने चरणमा पुगिसकेका विद्यार्थीले पुनः अवसर पाउँदाखेरि एकदमै उत्साहका साथ चाहिँ पढ्ने गरेको पाइन्छ र त्यसरी चाहिँ नतिजा पनि उत्कृष्ट ल्याउने गरेको देखिएको छ। जस्तो खास गरिकन पाइलट पढ्न गएका दुईजना भाइहरूले नेपालमा आएर चाहिँ यो नागरिक उड्डयन प्राधिकरणको इक्जाममा चाहिँ झन्डै 20 जनाले परीक्षा दिँदाखेरि पहिलो र दोस्रो चाहिँ हाम्रै ती भाइहरू भएको थिए 20 जनामा चाहिँ है। त्यसले गर्दाखेरि त्यो एउटा उदाहरण हो। त्यसरी चाहिँ अलिकति विपन्न वर्गका केटाकेटीहरू जसको चाहिँ तीक्ष्ण बुद्धि छ तर आर्थिक अवस्था कमजोर छ, ती केटाकेटीहरूले सामान्यत मेहनत गर्ने नै गरेका छन् र राम्रै नतिजा ल्याउने गरेका छन्।
हजुर मेयर साहब, अब त्यस्ता जेहेन्दार र प्रतिभावान विद्यार्थीमा लगानीको स्रोतको व्यवस्था चाहिँ के हो र निरन्तरताको लागि के योजना छ? किनकि अब राम्रो विद्यार्थीले पैसाको अभावमा पढाइ पूरा गर्न नसक्ने अवस्था त भइ नै रहन्छ हाम्रो समाजमा। यस्ता उदाहरणीय कामले निरन्तरता पाउनु राम्रो पनि हो के छ?
अब खास गरी अहिले हामीले चाहिँ यो कोभिडले गर्दा हामीलाई थोरै अलिकति डिसअर्डर जस्तो बनायो सबै हिसाबले र हामीले एउटा फन्ड जस्तो चाहिँ एउटा कोष जस्तो खडा गर्ने प्रयत्न गर्दैछौँ र अहिले चाहिँ प्रत्येक वर्ष सरकारले चाहिँ आफ्नो वार्षिक विनियोजनमा नगरपालिकाले चाहिँ नगरसभाले चाहिँ आफ्नो वार्षिक बजेट विनियोजनमा चाहिँ छात्रवृत्ति भनेर चाहिँ केही पैसा राख्ने गरेको छ। हामीले अघिल्लो वर्षहरूमा वार्षिक 1 करोडसम्म पनि खर्च गऱ्यौँ र अहिले चाहिँ हामी यो चालु आर्थिक वर्षमा हामी 50 लाख खर्च गर्दैछौँ। यो प्रत्येक वर्ष हामीले जस्तो 70-70 करोडको बजेट व्यवस्था गर्दाखेरि हामीले 1-2 करोड चाहिँ यसलाई चाहिँ प्राथमिकताका साथ छुट्याउने गरेका छौँ। तर मलाई लाग्छ यसलाई चाहिँ एउटा फन्ड जस्तो बनाएर र त्यो फन्डमा चाहिँ विभिन्न ठाउँबाट चाहिँ नियमित ढङ्गले बजेट व्यवस्था हुने प्रबन्ध गरिकन र कतिपय चाहिँ रिटर्न हुने जस्तो सौलित कर्जाको पनि रिटर्न हुन्छ त्यस्तो खालको चाहिँ
हजुर। अब मेयर साहब, जस्तो पश्चिम रुकुमको 8-20 कोट नगरपालिकाले जुन यो उल्लेखनीय एउटा उदाहरणीय काम गरेको छ यो आफैमा राम्रो त हुँदै हो, तैपनि जस्तो यहाँहरूले जुन यो योजनाका साथ अघि बढ्नु भएको छ, जुन यो सहयोग गरिराख्नु भएको छ, यो कुरा आम साधारणको जानकारीमा छ कि छैन अथवा सबैको जानकारीमा आओस् सबैले थाहा पाउन् भन्ने कोणबाट यसलाई तपाईँहरूले प्रचार प्रसारको व्यवस्था अथवा यो पाटोमा के गर्दै हुनुहुन्छ र आम साधारणको नगरपालिकाले गरेको यो उल्लेखनीय काम प्रतिको प्रतिक्रिया अथवा सुझाव के रहने गरेको छ, के पाइन्छ?
खास गरिकन जसका छोराछोरीहरू स्कुल लेभलमा एकदमै टाठो छन् अथवा पढाइ असाध्यै राम्रो छ, उनी चाहिँ कोही 6 कक्षा 7 कक्षा 8 9 10 पढिरहेछन्, ती सबै विपन्न परिवारहरूले चाहिँ भविष्यमा हाम्रो केटाकेटीहरूले 10 कक्षा उत्तीर्ण गरिसकेपछि स्कुल लेभलको पढाइ सिधै सकेपछि नगरपालिकाले मद्दत गरिदिएला र यी माथि बच्चाहरूले चाहिँ प्राविधिक तर्फको अथवा उच्च शिक्षा हासिल गर्न सजिलो होला भनेर एकदमै आशाको नजरले हेर्ने गर्नु भएको छ र जसले यो कार्यक्रमको बारेमा थाहा पाउनुपर्ने हो खास गरी विद्यालयका सबै विद्यालयका परिवारहरू केटाकेटीका आमबुवाहरू तीक्ष्ण केटाकेटीका चाहिँ आमबुवाहरू जसको आर्थिक अवस्था कमजोर छ उहाँहरू सबैलाई यो कार्यक्रम जानकारी छ पहिलो कुरा। दोस्रो कुरा, यो कार्यक्रमप्रति असाध्यै धेरै आशावादी पनि हुनुहुन्छ उहाँहरू र जसले चाहिँ यो प्राप्त गर्नुभएको छ उहाँहरू खुसी पनि हुनुहुन्छ। त्यसले गर्दाखेरि यो कार्यक्रम चाहिँ मलाई लाग्छ हामीले चाहिँ यो कार्यक्रम राख्नुको पछाडि धेरै एङ्गलबाट यसको फाइदा हेरिरहेछौँ। खास गरी दुर्गम क्षेत्रमा चाहिँ गरिबी विपन्नता आदि हटाउने कुराहरू, केटाकेटीलाई उत्साहित गरिराख्ने कुराहरू, अब शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरिकन अब राष्ट्रलाई पनि अलिकति योगदान गर्ने कोणबाट धेरै कोणबाट चाहिँ हामीले यो कार्यक्रमलाई महत्त्वपूर्ण ठानेका छौँ र खास गरिकन हाम्रो नगरपालिकाभित्रका चाहिँ सबै जसो अभिभावकहरू सबै जसो विद्यालय परिवारहरू आम रूपले नै यो सबैलाई जानकारी छ। यसलाई हामीले फेरि बाहिर नगरपालिकाभन्दा बाहिर एउटा हिसाबले चाहिँ तपाईँहरू जस्तो विभिन्न खालका माध्यमहरूबाट चाहिँ प्रचार हुने त आफ्नो ठाउँमा छँदै छ, प्रचार भएकै छ, तर नगरपालिकाभित्र जो चाहिँ लाभ गराएको हुनु उहाँहरूलाई पनि पर्याप्त मात्रामा जानकारी छ।
हजुर मेयर साहब, पढाइमा लगानी एउटा महत्वपूर्ण भूमिका त 8-20 कोट नगरपालिकाले निर्वाह गर्दै आएको छँदैछ, यो बाहेक आफ्नो समुदायका युवा पंक्तिको लागि गरिखान सकिने खालका अन्य उपायको बारेमा सोच्न गर्न सकिने अवस्था के देख्नु भएको छ? यस्तो योजना बनाउन पाए कस्तो होला?
अब त्यो एङ्गलबाट पनि हामी काम गरिरहेछौँ, खास गरी ग्रामीण क्षेत्रको कृषि र वन जङ्गलमा आधारित मतलब चाहिँ वन पैदावारमा आधारित उद्योगहरू स्थापना गर्न हामीले ठुलो मेहनत गरेका छौँ। त्यस पछाडि ग्रामीण क्षेत्रका युवाहरूलाई सङ्गठित गरेर उहाँहरूकै नेतृत्वमा चाहिँ उद्योगहरू स्थापना गर्ने प्रयत्न चाहिँ एकदमै जारी छ, केही प्रतिफल पनि त्यसबाट प्राप्त हुन थालेका छन् र हामीले चाहिँ अनेक एङ्गलबाट ग्रामीण क्षेत्रमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ, त्यहाँको उत्पादनहरूलाई प्रशोधन गरेर कसरी बजारमा लान सकिन्छ भन्ने हिसाबले हामी काम गरिरहेकै छौँ। र मलाई लाग्छ अब यो यो कामलाई चाहिँ खास गरिकन रोजगारी सिर्जना गर्ने र हाम्रो उत्पादनहरूलाई चाहिँ बढाउने बजारमा लैजाने कुरालाई चाहिँ आगामी दिनहरूमा अलिक बढी नै जोड गर्नेवाला छौँ। र यसमा चाहिँ खास गरिकन हाम्रा उत्पादनहरूलाई चाहिँ गुणस्तरीय उत्पादन तथा चाहिँ बजारीकरणको लागि प्रविधि चाहिँ निकै महत्त्वपूर्ण विषय हुन आउँछ। त्यसले गर्दाखेरि हामीले प्रविधि भित्र्याउने प्रविधि को बारेमा अलिक बढी नै छलफल चलाउने हिसाबले काम गरिरहेछौँ।
हजुर, अब अन्त्यमा जाँदा जाँदै मेयर साहब, रुकुम पश्चिमको 8-20 कोट नगरपालिकाले जुन यो महत्वपूर्ण काम एउटा अभियानकै रूपमा अघि बढाएको छ, यस्ता काम कुरा अन्य स्थानीय सरकार, नगरपालिका, गाउँपालिकाले गरून् भन्ने, अथवा तपाईँ आफ्नो यो अनुभवलाई अन्य स्थानीय सरकारका तहहरूलाई, स्थानीय सरकारका पदाधिकारीहरूलाई के कस्तो सुझाव दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ? तपाईँहरूले जुन यो अघि बढाउनु भएको एकदमै महत्वपूर्ण कामलाई देशव्यापी रूपमा बनाउन के गर्नु पर्ला, के भन्न चाहनुहुन्छ?
खास गरिकन सबै स्थानीय तहका प्रमुखजीहरू, पदाधिकारीहरूले सबैले मतलब चाहिँ महसुस गर्ने बुझ्ने विषय मलाई के जस्तो लाग्छ भने, खास गरिकन स्थानीय तहले मतलब गर्नुपर्ने विभिन्न कामहरूमध्ये अथवा स्थानीय तहलाई प्राप्त भएका अधिकारहरूमध्ये आधारभूत तहको शिक्षा प्रणाली चाहिँ स्थानीय तहले हेरोस् भनेर संविधानले कल्पना गरेको छ र त्यही प्रकारले चाहिँ अधिकार विनियोजन गरेको छ। अब यो चाहिँ मलाई लाग्छ सबैभन्दा स्थानीय तहको एकदमै सबैभन्दा संवेदनशील विषय हो। यो संवेदनशील विषयमा त्यत्तिकै गहिराईका साथ चाहिँ यो जिम्मेदारीलाई चाहिँ वहन गर्ने प्रयत्न सबै स्थानीय तहले गर्न जरुरी छ। र शिक्षा क्षेत्र अथवा केटाकेटीहरूको रेखदेख चाहिँ स्थानीय तहको मुख्य जिम्मेदारीको क्षेत्र हो भन्ने महसुस भइसकेपछि यो सेक्टरमा चाहिँ अब देशभित्र, देश बाहिर, अन्तर्राष्ट्रिय हिसाबले पनि कहाँ के कस्ता अनुभवहरू प्रयोगमा भएका छन्, के गर्दा बेटर होला भनेर सबैले चाहिँ दिमाग गहिरो गरी लगाउने भने मलाई लाग्छ हाम्रा उपायहरू पनि उहाँहरूको लागि कामयाबी हुन सक्छ र योभन्दा राम्रो उपायहरू पनि उहाँहरूले निकाल्न सक्नुहुन्छ। मुख्य कुरा आफ्नो जिम्मेदारी प्रति सबै चाहिँ बढी संवेदनशील हुन जरुरी छ।
हस्, रुकुम पश्चिमको 8-20 कोट नगरपालिकाका मेयर गोर्खबहादुर केसी ज्यू प्रति म आभारी प्रकट गर्दछु, किनभनेदेखि कतिपय कोणबाट पछाडि परेको, पछाडि पारिएको 8-20 कोट नगरपालिकाले जुन यो युवा जनशक्तिको उन्नति प्रगतिको लागि जुन यो महत्वपूर्ण कदम चालेको छ, काम गर्दै आएको छ, यो काम भोलिका दिनमा फेरि अझै उत्तरोत्तर अवस्थामा जाओस्, धेरै धेरै धन्यवाद दिन्छु।
धन्यवाद एर्जी, मेरो कुरा राख्ने मौका दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
अब प्रस्तुत गर्छौं जलवायु सम्बन्धी एक सामग्री। यो सामग्री हामीले अनलाइन खबर पत्रिकाबाट लिएका थियौं। यो आलेख तयार गर्नुभएको छ श्रवण शर्माले। पानी, खाद्य वस्तुको उत्पादन, जलवायु परिवर्तन, हावा र पानीको प्रदूषण नियन्त्रण, प्राकृतिक अक्सिजनको आपूर्ति, मानव मात्र नभएर समग्र प्राणीहरूको स्वास्थ्य जीवन चक्र र प्रकृतिको नैसर्गिक जीवन चक्र सञ्चालनमा मानवीय संवेदनशीलता, पृथ्वीको तापमान नियन्त्रण जस्ता विषयमा संसारका सरकारहरू महत्व दिइरहेका छन्। जर्मनी जस्तो अत्यन्त सम्पन्न देशले पनि अबको चुनौती नै जलवायु परिवर्तन र त्यसले पार्ने प्रभाव हो भनेर अगाडि बढेको छ। काठमाण्डुमा स्थायी बसोबास गर्ने जनसंख्या 30 लाखको हाराहारी छ अनुमानित, तर अप्रमाणित तथ्याङ्क अनुसार झण्डै 15 लाख मानिस यहाँ अस्थायी बसोबास गर्दछन्। आन्तरिक र बाह्य पर्यटकहरू पनि गणना गर्ने हो भने काठमाण्डुमा दिनको 50 लाख मानिसले पानीको उपभोग गर्दछन्। सरकार, सामाजिक सञ्जाल र संचार माध्यमहरूले फलफूल तथा तरकारी राम्ररी धोई पखाली गरेर खान सन्देश दिइरहेका छन्। नागरिक पनि सरकार र सामाजिक दुनियाँका यी सुझावहरूलाई मनन गरिरहेका छन्। मनसून पूर्व मे महिनामा जमिन मुनिको पानी धेरै तल गएको अध्ययनहरूको प्रतिवेदन छ। मनसून पछि आकाशे पानीले भिजेको जमिनका कारण जमिन मुनिको पानीको तह माथि आउने भए पनि सुक्खा सिजनमा जमिन मुनिको पानीको तह धेरै तल जाने गरेको पाइएको छ। भूमिगत पानी दोहनका कारण काठमाण्डुको जमिनको सतहमा अरू समस्या देखिएको छ। काठमाण्डुको भूमिगत पानीको पुनर्भरण गर्ने काठमाण्डु वरिपरिका डाँडा र जंगलबाट आउने पानीका स्रोत मासिरहेका छन्। अब कहाँबाट आउने पानीले पुनर्भरण गर्दछ भूमिगत पानी? भूमिगत पानी भनेको एटीएम जस्तै हो। पैसा बचत गरे निस्कन्छ, नत्र पैसा सकिएका दिन जतिसुकै आवश्यक परे पनि एटीएमले पैसा दिँदैन। भूमिगत पानी ठ्याक्कै त्यस्तै हो। पुनर्भरण गरे आउँछ, नगरे आउँदैन। जमिन मुनिको पानी ज्यादा दोहन गरियो भने जमिनको शुष्कपन वृद्धि हुन्छ। शुष्क जमिनले हावामा भएको पानी ज्यादा शोषने काम गर्दछ, यसले हावाको सुक्खापन बढ़ाउँछ। हावाको सुक्खापनले मानिसमा श्वास प्रश्वास, ब्रोन्काइटिस, दम, खोकी, रक्तचाप जस्ता बिमार बढ़न जान्छन्। त्यसै गरी घाँटी बस्ने, आँखा चिलाउने, पाक्ने, छाला सुक्खा हुने, नाथ्री फुट्ने र तनाव ज्यादा बढ़ने हुन सक्छ। हावामा चिसोपन कम हुने हो भने वायुमण्डलमा धुलोको मात्रा झन ज्यादा हुन्छ। कोविडले आक्रमण गरेको मानिसको फोक्सोलाई धुलोले असर त पार्छ नै, साथै जाडोमा हावामा अक्सिजनको मात्रा कम हुनु, पानी कम हुनु, हावा ज्यादा सुक्खा हुनु मानव स्वास्थ्यका लागि झन हानिकारक अवस्था हुन सक्छ। जमिन मुनिको पानीको तह खोलाको तहभन्दा तल गयो भने खोलाको पानी जमिनले लिने गर्दछ। जब खोलाको पानी जमिनले लिएर तल लैजान्छ, खोलामा पानीको मात्रा स्वाट्टै घटेर जान्छ। पर्यावरणीय शास्त्र अनुसार खोलाको पानी स्वात्तै घट्नु र मानिसको शरीरमा रगत स्वाट्टै घट्नु समान समस्या हुन्। मानिसको शरीरमा रगत घट्नु ऊ स्वयं बिरामी पर्दछ। खोलाको पानी घट्नुले प्रकृति र पर्यावरणमा आश्रित सारा प्राणी र वनस्पति जगत बिरामी हुन्छन्। प्राणी जीवन प्रकृतिको चक्र अनुसार चल्छ। मानव पनि एक प्राकृतिक तत्व भएको हुनाले प्राकृतिक सञ्चालन विधि अनुसार यसको प्रक्रिया सञ्चालित छ। मुटु, फोक्सो, कलेजो र किडनी सबैको फरक फरक प्राकृतिक भूमिका छ। यी सबैलाई पानी चाहिन्छ। मुटुले रक्त सञ्चालन गर्ने प्रक्रिया नदी, ताल र समुद्रको पानी वाष्पीकरणको प्रक्रियाबाट फेरि पानी परेको नियमसँग तुलना गर्न सकिन्छ। कलेजोले रगत छानेको कुरा रूखले वायुमण्डलको वायुलाई सफा गरेको भन्न सकिन्छ। किडनीले शरीरका अनावश्यक तत्व पिसाब मार्फत बाहिर फ्याँके जसरी नै पानीले पर्यावरणका फोहोर पकाल्छ। फोक्सोले वायुमण्डलको सबै वायुलाई लिएर आवश्यक अक्सिजन उत्पादन गरी शरीरलाई प्रदान गर्दछ। सरल छैनन् र यी विषय। रूख, वनस्पति र हरियाली प्रकृतिको नैसर्गिक चक्र कायम राख्न सबभन्दा ठूलो योगदान गर्ने तत्व। अहिलेको ध्यान राजधानीका लागि पानी व्यवस्थापनका वैकल्पिक माध्यम तथा स्रोतहरू खोज्नमा जानुपर्दछ। काठमाडौँको जमिन मुनिको पानी अतिदोहन गर्नु भनेको काठमाडौँलाई अरू असुरक्षित गर्नु हो। जमिन मुनि पानीको तह जति तल जान्छ वा जति भूमिगत पानी सकिन्छ, जमिन भासिने खतरा त्यति नै रहिरहन्छ। बागमती, विष्णुमती, मनरा, हनुमन्ते, कर्मनासा र बल्खोमा बग्ने मृत पानीले काठमाडौँ उपत्यकाको सकिँदै गएको सभ्यतालाई देखाइरहेको छ। जसरी राजधानीका खोलाहरू मृत पानीमा रूपान्तरण भइरहेका छन्, त्यसरी नै राजधानी काठमाडौँको सभ्यता वा यहाँको ऐतिहासिकतामा पनि अप्ठ्यारो पर्दै गइरहेको छ। शिवपुरी, चन्द्रगिरी, फूलचोकी र जमाचो जस्ता पहाड़ र त्यहाँबाट निस्किएका नदी किनारामा अवस्थित काठमाडौँको संस्कृति र सभ्यतासँग पानीको गहिरो सम्बन्ध छ। अबको ध्यान राजधानीका लागि पानी व्यवस्थापनमा वैकल्पिक माध्यम तथा स्रोतहरू खोज्नमा जानुपर्दछ। काठमाडौँको जमिन मुनिको पानी अतिदोहन गर्नु भनेको काठमाडौँलाई अरू असुरक्षित गर्नु हो। जमिन मुनि पानीको तह जति तल जान्छ वा जति भूमिगत पानी सकिन्छ, जमिन भासिने खतरा त्यति नै रहन्छ। भूकम्पका जोखिमहरू सम्झिएर नीति र निर्माण गर्नु आजको आवश्यकता हो। आजलाई जलवायु सम्बन्धी सामग्री यति नै।
आजलाई कार्यक्रम ज्ञान विज्ञान यति नै। कार्यक्रम ज्ञान विज्ञान तपाईलाई कस्तो लाग्यो? आफ्नो राय, सुझाव वा प्रतिक्रिया पठाउने इमेल ठेगाना हो radionepalprogram@gmail.com। हवस् त, अर्को साता फेरि रोचक र ज्ञानवर्धक सामग्रीका साथ उपस्थित हुने नै छौ। कार्यक्रम ज्ञान विज्ञानबाट प्राविधिक मित्र मोहन काफले, सहकर्मी गोकर्ण रेग्मीसँगै टेक बहादुर अयर बिदा हुन्छौ। नमस्ते।